यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मन्त्री परिषद बैठकद्वारा प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र संघको महासभामा सहभागिता सम्बन्धी भ्रमण कार्यक्रम स्वीकृत। भोटेको सिबाड़ी पछिको राहत पुनस्थापना र पुनर्निर्माणमा जोड़ दिन सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा 7 खर्ब लाग्ने प्रारम्भिक आकलन। बैतडीमा निरन्तर वर्षाको कारण बाढ़ी पहिरो र नदी कटानले 100 भन्दा बढ़ी घर परिवार जोखिममा। र साउदी अरबको नियन्त्रणमा रहेको मोखा यमनका इरान समर्थित हुथी विद्रोहीद्वारा कब्जा।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र संघको 81 औं महासभामा सहभागिता सम्बन्धी भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले असौज 6 देखि 10 गतेसम्म हुने संयुक्त राष्ट्र संघको 81 औं महासभामा जाने कार्यक्रमलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गवर्नमेन्टल सब कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने र अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो।
संयुक्त राष्ट्र संघको 81 औं महासभामा 2083 असोज 6 देखि 10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने, अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
बैठकले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहका 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल, सदस्यमा राम शरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ। सांसदहरूले भदौ 10 गतेको भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोज उद्धार कार्यलाई थप तीव्रता बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको हिजो बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले देश यति बेला बाढ़ी पहिरोको मारका कारण विषम परिस्थितिमा रहेको र खरबौंको अर्थतन्त्र क्षति भएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद सिंहले भोटेकोशी बाढ़ीका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नु परेको भन्दै यस्तो अवस्थामा सबै मिलेर विपदको सामना गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद मोहन आचार्यले बाढ़ीका कारण प्रभावित बाल बालिकाको शिक्षाका लागि विशेष प्याकेजको व्यवस्था गर्न, उद्योग व्यवसायीका लागि पनि राहत प्याकेजको व्यवस्था गर्ने, घटनाले धेरै क्षति भएका स्थानमा बीमालाई छिटो भन्दा छिटो कार्यान्वयन गर्ने लगायतका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले भोटेकोशी बाढ़ीका कारण देशले बिहोर्नु परेको अपूरणीय क्षतिको सबै मिलेर सामना गर्नुपर्ने भन्दै विपदका बेला सरकारले अन्य देशहरूसँग सहयोग लिएर भए पनि आफ्ना नागरिकको ज्यान जोगाउन लाग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद बलावती शर्माले एकातिर भोटेकोशी बाढ़ीले नागरिकहरू पीड़ित भइरहेको अवस्थामा अर्कोतर्फ ग्यास अभावले थप पीड़ा पुगेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएका नागरिकका परिवार अझै पनि उनीहरू जीवितै फर्किने आशामा रहेकाले खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले भोटेकोशी बाढ़ीबाट प्रभावित तथा सहाराविहीन भएका नागरिकलाई सरकारले तत्काल राहतसँगै दीर्घकालीन पुनस्थापनाको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। यसअघि बैठकमा सांसदहरूले बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने, नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउनु पर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले जेएनजी विद्रोहका बेला मृतकका आफन्त र घाइतेहरूसँग गरिएको सम्झौता पूरा गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। खाना पकाउने एलपी ग्यास अभावका कारण कैयौं नागरिक समस्यामा परेको, विद्यार्थीहरू विद्यालय जाने समयमा ग्यासका लागि लाइन बस्नुपर्ने अवस्था आएको प्रति ध्यानाकर्षण गराउँदै सहज उपलब्धताको व्यवस्था गर्न समेत सांसदहरूले माग गर्नुभयो। यस्तै सांसदहरूले विभिन्न जिल्लामा प्राकृतिक विपदका कारण बाढ़ीले बगाएर नागरिकहरू बेपत्ता भएको, पहिरोले घर भत्काउँदा कैयौं घरबार विहीन भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पीड़ितहरूको खोज तथा उद्धार तथा उचित राहत र पुनस्थापनाका लागि पहल गर्न माग गर्नुभयो। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको समुपस्थितिमा राष्ट्रपति कार्यालयमा हिजो आयोजित समारोहमा नवनियुक्त मन्त्री शाहले शपथ लिनुभएको हो। यसअघि हिजो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाउनु भएको थियो। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा समय माग गरेर कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कानून बनाउन सहयोग नगरेको भनी आफूले नबोलेको प्रश्न पार्नु भएको छ। उहाँले भदौ 23 गते जेएनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रश्न पार्नुभयो। सभाको हिजोको बैठकको शून्य समयमा सदस्यहरूले कानून मन्त्री गौतमले कानून बनाउन राष्ट्रिय सभाले असहयोग गरेको भनी आएको समाचारमा आपत्ति जनाउनु भएको थियो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले वर्षाको मात्रै नभई हिमताल, हिम पहिरो लगायतलाई जोडेर पूर्व सूचना प्रणाली विकास गर्न आवश्यक रहेको बताउनुभयो। भोटेकोशीको बाढ़ीपछि जलवायु परिवर्तनका कारण पुगेको क्षतिपूर्तिका लागि सरकारले संयुक्त राष्ट्रसंघमा पठाएको पत्र सार्वजनिक गर्न पनि सांसद थापाले सरकारसँग माग गर्नुभयो। सांसदहरूले जलवायु परिवर्तनका चुनौती र संकटहरूको सामना गर्न भू राजनीतिक सहकार्य सहित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको हिजो बसेको बैठकमा सांसदहरूले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट कृषि तथा प्राकृतिक स्रोतमा ठूलो क्षति पुगेकाले नदी तथा पर्वत संरक्षणका विषयमा अन्तर्राष्ट्रिय तहमा पहल गर्नुपर्ने बताउनुभयो। विपदपछिको वातावरणीय पुनर्स्थापनासँगै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा सशक्त रूपमा उठाउनु पर्नेमा पनि सांसदहरूले जोड़ दिनुभयो। बैठकमा वातावरण विज्ञहरूले नेपालमा विपदपछि कृषिमा किसानको निर्भरता र विपद जोखिम सामना गर्ने क्षमताका आधारमा क्षतिपूर्ति तथा पुनर्स्थापनामा लक्षित लगानी गर्नुपर्नेमा सुझाव दिनुभयो। भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1385 जनाको शव फेला परेको छ। बाढ़ीमा परि अझै 4,089 जना सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शव मध्ये 542 पुरूष, 334 महिला तथा 509 शव आंशिक अंग सहितका छन्। भेटिएका शव मध्ये हालसम्म 103 शवलाई आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभि नारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2,907 पुरूष र 572 महिला रहेका छन्। त्यस्तै विदेशी नागरिकतर्फ 272 पुरूष र 328 महिला सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी उद्धार तथा सव्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिएको छ। फेला परेका शव मध्ये 1,148 शव सुरक्षित रूपमा जमीनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। बाढ़ीपछि हालसम्म 9,287 जनाको उद्धार गरिएको छ, जसमा पुरूष 6,407, महिला 2,830 र पहिचान नखुलेका 50 जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार गरिएका मध्ये 3,176 सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। बेपत्ता व्यक्तिको पहिचान र फेला परेका शवको शनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म मृतक 1,286 जना र मृतकका आफन्तका 1,712 जना गरी 2,998 जनाको डीएनए नमूना संकलन गरिएको प्रहरीले जनाएको छ। संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी प्रारूप महासन्धि अन्तर्गतको हानि र नोक्सानी सम्बोधन कोषले नेपालले पठाएको पत्रको जवाफमा यथाशक्य छिटो सम्बोधन गर्ने विषयमा कोषका संचालक समितिले पहल गरिरहेको जनाएको छ। विनाशकारी भोटेकोशी बाढ़ीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ 15 गते लेखेको पत्रको जवाब कोषले हिजो अर्थमन्त्री डाक्टर सोडिम वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीलाई सम्बोधन गरी पठाएको थियो। हानि र नोक्सानी सम्बोधन कोषको संचालक समितिको सहअध्यक्षको हैसियतमा आकस्मिक रूपमा आएको विनाशकारी भोटेकोशी बाढ़ीका कारण भएको ठूलो हानि नोक्सानी प्रति नेपालका जनताप्रति समवेदना वेदना व्यक्त गर्नुका साथै पत्र मार्फत नेपाली जनताप्रति अटुट ऐक्यबद्धता प्रकट गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको असर गम्भीर रूपमा भोग्नु परिरहेको बताउनु भएको छ। दक्षिण एशिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालको प्रथम महासभालाई हिजो ललितपुरमा सम्बोधन गर्दै सभामुख अर्यालले भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीको मूल कारण विश्वव्यापी जलवायु परिवर्तन भएकाले जलवायु परिवर्तनको असर खेप्न बाध्य नागरिकप्रति विश्व समुदाय गम्भीर बन्नुपर्ने समय आएको बताउनुभयो। सभामुख अर्यालले जलवायु परिवर्तन असमान भार थेग्न अब नेपाल जलवायु परिवर्तनको असमान भार थेग्न अब नेपाल बाध्य हुन नसक्ने भएकाले नेपाली नागरिकले जलवायु न्याय पाउनुपर्ने आवश्यकता पनि उहाँले औल्याउनुभयो। भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले 62,45,049 सहयोग गरेको छ। सुनसरीका विभिन्न मुस्लिम बस्ती, गैर सरकारी संस्था, निजी विद्यालय, व्यावसायिक संघ संस्था तथा व्यक्तिगत तहबाट उक्त रकम संकलन गरिएको नेपाली मुस्लिम समाज सुनसरीका उपाध्यक्ष हैदर अलीले जानकारी दिनुभयो। बैतडीमा निरन्तर वर्षाका कारण बाढ़ी, पहिरो र नदीको कटानले 100 भन्दा बढ़ी घर परिवार प्रभावित भएका छन्। जिल्लाका सिगास गाउँपालिका, डिला सैनी गाउँपालिका लगायतमा पहिरोको जोखिम रहेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
बैतडीका नदी तटीय क्षेत्रमा बाढ़ी र पहिरोको जोखिम बढेपछि बस्ती सार्ने तयारी भइरहेको छ। सिगास गाउँपालिका वडा नम्बर 5 र 6 पर्ने सेती नदी किनार ढुङ्गाड आसपासका तटीय क्षेत्रमा नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि उक्त क्षेत्रमा बसोबास गर्ने 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मैना अरियाल। यस्तै जिल्लाको समलिया नदीमा समेत जलस्तर बढ्दै गएपछि डिलासिनी गाउँपालिका वडा नम्बर 1 र 2 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। वडा नम्बर 1 का वडाध्यक्ष कृष्ण कुमार धामी:
अहिलेसम्म मैले बुझ्दा जो त्यो चर्किएको ठाउँ भत्किएको ठाउँ हेर्दा जोखिम नै छ। वडा कार्यालयबाट पनि सूचना प्रकाशित गरिसके, प्रहरी चौकी सीमाबाट प्रहरी सहयोग लिएर त्यसको अध्ययन अवलोकन गर्यो।
यस्तै पुर्चौडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब परीक्षक दीपक कुमार राय:
पहिरो परेको कहीँ जोखिम नरहेको त्यस्ताहरू छ, तिनीहरूलाई चाहिँ अब सुरक्षित स्थानमा सार्नदेखि लिएर सबै हामीले गरिरहेका छौँ र निरन्तर सूचना पर्वहरू हाम्रो चौकी लेभलदेखि लिएर सबै लागू गरेर
जिल्लाको सुर्नय गाउँपालिका वडा नम्बर 4, 8, 6 समेत पहिरोको उच्च जोखिम रहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो गोविन्द पन्त। अब कैलालीतर्फ, कैलालीको टिकापुर नगरपालिकाको कर्णाली नदी किनारका सामुदायिक वनलाई कर्णाली नदीले कटान गर्न थालेपछि स्थानीयहरू चिन्तित बन्न थालेका छन्। नदी किनारका धेरैजसो वनलाई वर्षातको समयमा कर्णाली नदीले कटान गर्दै आइरहेको छ भने त्यसबाट नजिकका बस्तीहरू समेत जोखिममा परेका छन्। संवाददाता ईश्वर साउदको रिपोर्ट।
कर्णाली नदी किनारमा रहेका सत्ती कर्णाली सामुदायिक वन, भैरवनाथ वन संरक्षण समिति, खोटेना बुराखानी सामुदायिक वन, रानी कर्णाली सामुदायिक वन लगायतका क्षेत्रमा अहिले पनि कर्णाली नदीले कटान गर्दै आइरहेको छ। नदी किनारमा रहेका सामुदायिक वनलाई नदीले कटान गर्दै गएपछि त्यसबाट यहाँका बस्तीहरू पनि जोखिममा रहेका छन्। भैरवनाथ वन संरक्षण समितिका अध्यक्ष केशर बहादुर रावल:
त्यहीबाट धेरै भएको छ। त्यहाँदेखि पानी राम्रोसँग पर्ने हो भने पार्कदेखि तलपट्टि 5 नम्बर वाडा 6, 7, 8, 9 एकदमै क्षति हुने सम्भावना देखिएको छ।
भैरवनाथ वन संरक्षण समितिको उक्त क्षेत्रमा पहिलेदेखि नै कर्णाली नदीले कटान गर्दै आइरहेको छ। त्यो क्षेत्रमा स्थानीयदेखि प्रदेश हुँदै संघीय सरकारका आँखा पनि नपुगेका होइनन्। उनीहरूका प्रतिनिधिहरूले पनि त्यो क्षेत्रको पटक पटक अवलोकन तथा अनुगमन मात्र गर्ने गरेका छन्। तर अहिलेसम्म केही काम हुन सकेको छैन। अध्यक्ष रावल:
स्थानीय सरकार, केन्द्र, प्रदेश उहाँहरू आउने हेर्ने जाने मात्र हो। अहिलेसम्म त्यतातिर कसैको पनि नजर परेको छैन। 4-5 वर्ष अगाडिदेखि नै नदीको
त्यस स्थानबाट यदि कर्णाली नदी गाउँतिर पस्ने हो भने टिकापुर नगरपालिकाको वडा नम्बर 5-9 क्षति पुगाउने देखिन्छ। त्यसका साथै सत्ती कर्णाली सामुदायिक वन क्षेत्र पनि अहिले कर्णाली नदीले कटान गरिरहेको छ। सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी:
वनको बीच भूभागमा जुन टावर क्षेत्रको उत्तर साइड र पूर्व साइडमा तीव्र कटान भइरहेको छ। काकुरा सत्ती वन गाउँको नदी पनि कटान भइरहेको छ। तल्लो बस्तीको लागि एकदमै जोखिम रहेको छ। नियन्त्रणका लागि बारम्बार हामीले रानी जमरा कुमेरी आयोजनामा पनि जानकारी गराएका छौँ। उहाँसँग तटबन्ध भइदिनुपर्छ भनेर माग गरेका छौँ। कर्णाली नदी नियन्त्रण कार्यालय राजापुरमा पनि जानकारी गराएका छौँ। विभिन्न मन्त्रालयसम्म पनि यो कुराहरू जानकारी गराएका छौँ। पहल त अहिलेसम्म कहीँबाट भएको छैन।
यसका साथै अहिले कर्णाली नदीले टिकापुर नगरपालिका वडा नम्बर 8 को बनगाउँ, श्रीलंका, अर्नुवा लगायतका क्षेत्रमा पनि कटान गरिरहेको छ। त्यसबाट पनि कर्णाली नदी गाउँतिर पस्ने खतरा बढेको भन्दै त्यहाँका नागरिकहरू पनि चिन्तित भएका छन्। यस विषयमा सरकारवाला बेलैमा सचेत हुन जरूरी देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो ईश्वर साउद। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनु पर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतासँग जोड्नुपर्ने, नयाँ प्रविधि सहित कृत्रिम बौद्धिकता एआईलाई पाठ्यक्रममा समेट्नुपर्ने लगायतका सुझावहरू प्राप्त भएका छन्। कुशी औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राएर मनाउँदैछन्। यो वर्ष प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइन्छ। शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घर घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ। सांस्कृतिक र पारम्परिक चाडपर्वको धनी मानिने मधेसको प्राचीन मिथिला क्षेत्रमा आज कुश अवंशिया पर्व मनाइँदैछ। चन्द्र मासको भदौको औंसी तिथिका दिन यो पर्व मनाउने मैथिली परम्परा रहिआएको छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्मत 1923 भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर विक्रम सम्मत 1953 भाद्र कृष्ण कुशे औंसीकै दिन 30 वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल बासेले आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ। राष्ट्रपतिको कार्यालयमा हिजो आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष बेल बासेले नेपालको संविधान बमोजिम आयोगको आर्थिक वर्ष 2082-83 भएका काम तथा गतिविधि समेटिएको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नु भएको आयोगका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ। अब अन्तर्राष्ट्रिय समाचार। यमनमा इरान समर्थित हुती विद्रोहीहरूले साउदी अरब समर्थित सरकार समर्थक सेनाको नियन्त्रणमा रहेको रणनीतिक बन्दरगाह शहर मोखा कब्जा गरेको सैन्य स्रोत तथा स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्। मोखा कब्जामा लिएसँगै हुती समूह बाब अल मन्देज हर्मुज जलमार्गबाट करिब 75 किलोमिटरको दूरीमा पुगेको छ। एसिया र युरोप बीचको व्यापारिक आवागमनका लागि महत्वपूर्ण मानिने यो जलमार्ग विश्वका प्रमुख समुद्री व्यापारिक मार्ग मध्ये एक हो। हुतीहरूले अन्तर्राष्ट्रिय पानीजहाज आवागमनका लागि आफूहरूबाट कुनै खतरा नरहेको दावी गरेका छन्। तर साउदी अरबका जहाजलाई भने निशाना बनाउने चेतावनी उनीहरूले दोहोर्याएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पछिको पुनर्निर्माणका लागि सरकारले 7,23,31,52,00,00 आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,00,00,00 लाग्ने अनुमान गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभयो।
अहिलेसम्मको प्रारम्भिक नतिजा हो, यसलाई अन्तिम रूप दिन र हामीले पीडीएनए भनेर भन्छ विपद पछिको आवश्यकता मूल्याङ्कनको काम अझै गर्न बाँकी छ। यसका लागि हामीले विभिन्न प्रारूप तयार पारिरहेका छौँ। कसरी जाने, हामीले यसका लागि प्रश्नावली निर्माण गर्ने, विभिन्न उपसमितिहरू बनाउने, विभिन्न क्षेत्रहरू अझ बढी प्रष्ट रूपमा छुट्याउने कामहरू भइ नै रहेछन्। जुन प्रतिवेदन सार्वजनिक भएको छ यसले देखाएको के हो त भन्दा सबैभन्दा बढी क्षति पूर्वाधारको क्षेत्रमा भएको छ। 46% हाराहारीमा यो जति क्षति भएको छ यो क्षतिमा सबैभन्दा डिजास्टरको इफेक्ट, डिजास्टरको प्रभाव, यो विपदको प्रभाव चाहिँ पूर्वाधारको क्षेत्रमा परेको छ भने त्यसपछि यो कृषि उद्योग लगायतका उत्पादनशील क्षेत्रमा परेको छ। त्यसपछि गएर सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य लगायतको सामाजिक क्षेत्रमा यो यसको असर परेको छ भन्ने देखाएको छ।
प्रतिवेदनले पुनर्निर्माणलाई दुई चरणमा विभाजन गरेको छ, जस अनुसार आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8,73,00,00,00 र दीर्घकालीन पुनर्निर्माणका लागि 7,14,58,00,00,00 खर्च हुने अनुमान गरिएको छ। जर्मनीले रसुवाको भटेकोशी बाढ़ी पीड़ितको राहत उद्धार तथा पुनर्स्थापनाका लागि 80,00,000 युरो प्रदान गरेको छ। सहकार्य तथा युरोपेली र बहुपक्षीय संयन्त्र मार्फत सहयोग प्रदान गरिएको नेपाल स्थित जर्मनी दूतावासले जनाएको छ। जर्मनीले यस अघि 5,00,000 युरो मूल्य बराबरको आपतकालीन सहायता प्रदान गर्ने घोषणा गरेको थियो। बिहिबार नेपाली शेयर बजार परिसूचक नेप्से 13.85 अंकले घटेको छ। अघिल्लो दिन पनि नेप्से 15.43 अंकले घटेको थियो। बिहिबारको कारोबार पछि नेप्से 2,531 अंकमा कायम भएको छ। बुधबार 4,19,00,000,000 कारोबार भएकोमा बिहिबार 3,09,00,000,000 कारोबार भएको छ।
अब खेल समाचार अजय बमबाट।
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गतको सेमी फाइनलमा ओमनलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। यो सँगै एसिया कप नजिक रहेको नेपालले संयुक्त अरब इमिरेसन युएसँग खेल्नेछ। युएले दोस्रो सेमी फाइनलमा हङकङलाई 7 विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। नेपालले ओमनलाई 87 रनले पराजित गरेको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमन 28.1 ओभरमा 60 रनमा अल आउट भयो। नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंहरीले 3-3 विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 45.4 ओभरमा सबै विकेट गुमाएर 147 रनको युगफल मनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंहरीले सर्वाधिक 51 रन बनाए। त्यस्तै बसिर अहमदले 47 रन बनाउँदा देव खनालले 13 रन तथा आसिफ शेखले 11 रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दूर अङ्कमा रन बनाउन सकेनन्। नेपाल भलिबल लीग एनभीएलको लीग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेस वारिसलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कपड हलमा कर्णाली शिवराजले मधेस वारिसलाई 25-20, 21-25 र 25-19 पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णालीले अब प्लेअफमा काठमाडौँसँग खेल्नेछ। यी दुवै टोली मध्ये विजय टोलीले फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्नेछ। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्म्यासलाई 3-1 हराएको थियो।
अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको पहाड़ी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29.3-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:31 भयो भने सूर्यास्त भरे साँझ 6:18 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मन्त्री परिषद बैठकद्वारा प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र संघको महासभामा सहभागिता सम्बन्धी भ्रमण कार्यक्रम स्वीकृत। भोटेकोशी बाढ़ीपछिको राहत पुनस्थापना र पुनर्निर्माणमा जोड़ दिन सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा 7 खर्ब लाग्ने प्रारम्भिक आकलन। बैतडीमा निरन्तर वर्षाका कारण बाढ़ी पहिरो र नदी कटानले 100 भन्दा बढ़ी घर परिवार जोखिममा र साउदी अरबको नियन्त्रणमा रहेको मुखा यमनका इरान समर्थित हुती विद्रोहीद्वारा कब्जा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।